الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا لا تخونوا الله والرسول صلوات بيجي محمد وعلى محمد الله مومن اکرام بات ہماری ہو رہی ہے عنوان آپ کے سامنے بیان کیا جا چکا کہ محبت اہل بیت میزان اور معیار ہے کس چیز کا ایمان کا ایمان کا معیار کیا ہے محبت اسی پر بات چل رہی ہے اسی پر ہم دلائل دیتے چلے جا رہے ہیں اپنے تئیں الحمدللہ اور خدا کا شکر ہے کہ کوشش یہ کر رہے ہیں کہ کوئی ہو تو جاتی ہے لیکن کوئی متنازع بات نہ ہو کیونکہ ہم تو اپنی طرف سے پوری کوشش کرتے ہیں لیکن جن کو تنازعہ کھڑا کرنا ہوتا ہے وہ کچھ نہ کچھ نکال ہی لیتے ہیں وہ سیدھی بات میں سے بھی ٹیڑھی بات نکال لیتے ہیں اور ہماری کوشش یہی ہوتی ہے ہمیشہ یہی ہوتی ہے کہ بھائی سیدھی سیدھی بات کی جائے اور بغیر کسی مناقشے میں الجھے ہوئے اپنے موقف کو بیان کر دیا جائے اچھا دیکھیے دستور اور طریقہ بھی یہی ہونا چاہیے کہ اگر کسی کو کسی کی بات سے اختلاف ہے تو اس کا یہ مطلب تھوڑی ہوتا ہے کہ مار دو کاٹ دو ایسا تو نہیں ہوتا نا وہ بھائی ہم میں سے کرے کوئی یا کہیں سے بھی کرے ہم تو ایک کلی بات کر رہے ہیں اگر ہمارے اندر کوئی ایسا ہے کہ دلیل کا جواب جو ہے وہ گولی سے دینا شروع کر دے غلیل سے دینا شروع کر دے تو ہم اس کو بھی نہیں مانتے رد کرتے ہم رد کرتے کیونکہ یہ اہل بیت علیہ السلام کا دستور ہی نہیں ہے یہاں تو یہ کہ گفتگو کیجئے بات کیجئے اور اس کے بعد نہیں مانتے جائیے اپنے گھر جائیے راستہ لیجئے ٹھیک ہے نا لکم دین حکم ولی دین لیکن آج کل مسئلہ بڑا ہو گیا اختلاف ہو گیا تو بندوق کے ذریعے سے منوائیں گے اپنے ساتھ تھوڑے سے مسٹنڈے اردو میں لفظ بڑا اچھا لگتا ہے یہ مسٹنڈے پال لیے اپنے ساتھ ان مسٹنڈوں کے ذریعے سے دوسرے کو گالیاں دلوائیں گے ارے بھائی ایک بات کی ہے اور بات کا کوئی علمی جواب ہے تو علمی جواب دیجئے یہ تھوڑی ہے جواب کہ آپ گالیاں دینا شروع کر دیں دوسرے کو برا بھلا کہنا شروع کر دیں جو آپ نے چیلے پالے ہوئے ہیں ان چیلوں کے ذریعے سے آپ دوسروں کو برا بھلا کہنا شروع کر دیں بھائی بات کیجیے علمی بات ہے علمی بات کیجیے کیوں نہیں مانیں گے آپ کی بات صحیح ہوگی تو مانیں گے لیکن یہ تو نہیں ہو سکتا کہ بات ہی بھی غلط ہو آپ ہم سے کہیں کہ مانو بھی نہیں ہو سکتا نا بس اب بات کو لے کر آگے چلتے ہیں یہ ہم نے عرض کیا کیونکہ آج کل ماحول ہی ایسا بن گیا کہ جس کی مرضی کی بات نہیں ہوتی وہ جناب ڈنڈا لے کے کھڑا ہوا ہے بندوق لے کے کھڑا ہوا ہے بم لے کے کھڑا ہوا ہے ایسی ہو رہا ہے نا لیکن ہم اس بات کے قائل نہیں ہیں ہاں بہادری اور دلیری کا جب میدان ہوتا ہے تو اللہ جانتا ہے کہ پھر علی کے غلام حسین کے غلام کس طرح میدان میں ڈٹتے ہیں اور زمانہ کتنی ہی بار دیکھ چکا دیکھتا رہے گا آخری سانس تک کہ جب کبھی للکارے گا دشمن تو پھر وہ ہمیں میدان کا مرد پائے گا کیونکہ ہم کرار کے ماننے والے ہیں فرار کے ماننے والے نہیں جی یہ اس لیے یہ جملے بھی ادا کر دیتا ہوں کہ کوئی یہ نہ سمجھے کہ ہر بات کے جواب میں ہماری طرف سے خاموشی ہی رہے گی ایام عزا شروع میں نا کوئی ادھر ادھر سے آوازیں آنی شروع ہو جاتی ہیں وہ برساتی میں ڈک نکلنا شروع ہو جاتے ہیں شور کرنا شروع ہو جاتے ہیں ابھی تک ان کی سمجھ میں نہیں آیا کہ کربلا کے بعد سے لے کر آج تک ان کے نصیب میں سوائے رسوائی کے اور کچھ بھی نہیں ہے ابھی تک انہیں یہ نہیں معلوم ہوا کہ کربلا سے لے کر آج تک ہمارے حصے میں سوائے عزت کے کچھ بھی نہیں ہے کیوں یہ میرا قانون نہیں ہے یہ اللہ کا قانون ہے وللہ العزت ولرسولہ وللمومنین بس عزت اللہ کے لیے رسول کے لیے اور مومنین کے لیے ہے صلوات بھیجیے محمد آل محمد پر بس یہ پیغام دینا بڑا ضروری ہوتا ہے کیونکہ کچھ نہ کچھ ادھر ادھر سے جب یہ شور شرابے ہونے لگتے نا کوے کہہ کے کرنے لگتے ہیں تو جواب دینا ضروری ہو جاتا ہے کہ یہ نہ سمجھنا کہ ہر بات کے جواب میں خاموشی ہی ملے گی نہیں ہم علی کے ماننے والے ہمیں معلوم ہے کہ کہاں کس میدان میں کس لہجے میں جواب دینا ہے ٹھیک ہے نا بس ہم بات کریں کہ اور یہ ہر روز جو ہم ایک پیغام دیتے ہیں تو یہ آج کا پیغام کیونکہ آہستہ آہستہ تاریخیں آگے بڑھ رہی ہیں نا اب جلوس عزا شروع ہونے جا رہے ہیں سب ہونے جاتے ہیں لوگوں کو پیٹ میں مروڑ ہونا شروع ہو گیا ہے تو اس کا علاج ضروری ہوتا ہے نا کسی کے پیٹ میں تکلیف ہو تو علاج تو کرنا پڑے گا نا حضور तो उसके इलाज के लिए ये दवाएं हमारे पास, हमारा लहजा ही अल्हम्दुलिल्लाह काफ़ी हो जाता है लोगों को, लोग समझ जाते हैं कि ये सोए नहीं हैं, जाग रहे हैं और बेदार हैं। लेकिन आइए, मैंने आपसे कल वादा किया था, आज बात वहीं से शुरू करूँगा। मैंने आपसे कहा था कि मकतब के बहुत बड़े पेशवा, बहुत बड़े इमाम, आइए वो क्या कहते हैं। हम जो कहें वो तो लोग मानते नहीं, चलो इनकी मान लो भाई। हाँ, ये ना समझेगा कोई भी नहीं मानता, सब मानते सिवाय खवारिज के, जितने भी मकातिब हैं ना इस्लाम के, उन सब का ये यकीन है, अमली तौर पे कोई माने या ना माने भाई, लेकिन सबको मालूम है कि अहले बैत की मोहब्बत के बगैर नमाज भी नहीं होती। अहले बैत की मोहब्बत के बगैर नमाज। अब ये देखिए, इमाम शाफी अलैहि रहमा कितना बड़ा फैसला करके गए, क्योंकि ये इसलिए कह रहा हूँ कि भूल ना जाऊं, कल मैंने आपसे वादा किया था कि बताऊंगा। फरमाते या अहले बैत रसूलुल्लाह हुब्बकुम फर्ज़ुम मिन अल्लाह फिल किताब अनज़ला कफाकुम मिन अज़ीमिल क़द्र अन्नकुम मन लम युसल्ली ला सलात अला सलावात भेजिए मोहम्मद आले मोहम्मद। अब मैं तर्जुमा पेश करता हूँ, ये इमाम शाफी। अच्छा, मजे की बात है कि इमाम शाफी अलैहि रहमा के जिस दीवान में शेर है, मैं ये दीवान वहीं से खरीद के लाया हूँ, मदीने से, वहीं का छपा हुआ दीवान शाफी, दीवान इमाम शाफी के नाम से यहाँ भी मिलता हो। अब निकाल दिया तो निकाल दिया, लेकिन मैं वहीं से लाया हूँ। निकालने की हिम्मत तो नहीं है, क्योंकि सदियों से वो शाया हो रहे हैं ये शेर उनके, और उनमें हिम्मत नहीं कि नशार को निकाल दिया जाए, क्योंकि इतने कसीर तादाद में ये छप चुके, शाया हो चुके। फरमाते हैं कि अहले बैत रसूल, अब ये इमाम शाफी से किसी ने पूछा अहले बैत के मुकाबले, जो मैं कह रहा हूँ ना कि इनकी मोहब्बत क्या है, मेयार है, मीज़ान है ईमान का। और जितने भी मकातिब के इमाम है, अगर जब आप उनकी हिस्ट्री पढ़ेंगे तो वो आपको यही नज़र आएगा कि वो सब अहले बैत के दर पे अपना सर झुकाए हुए हैं, है ना, चाहे बिलवास्ता चाहे बिलावास्ता। अब मुझे नाम लेने की ज़रूरत ही नहीं है, बड़े बड़े मज़ाहिब के पेशवा हैं, इमाम हैं, जो इमाम जाफर सादिक अलैहिस्सलाम के शागिर हैं। अब इमाम शाफी की जो शेर मैंने पढ़ा, उनका तर्जुमा सुन लिया, अहले बैत रसूलुल्लाह उब्बकुम, ए अहले बैत रसूल, ए रसूलुल्लाह के अहले बैत। अहले बैत कैसे कहते हैं? घर वाले। अहले बैत याद रखिएगा, भूल जाऊं तो यही याद दिला दीजिएगा, अहले बैत की जरा सी तशरीह मुझे करनी है। लेकिन अभी ये शेर पढ़ दें, अहले बैत रसूल, क्योंकि अहले बैत में लोग पता नहीं किस सबको शामिल कर देते हैं ना, ये भी वो भी वो भी सब, तो भाई फैसला करा लेंगे कि कौन है अहले बैत, मालूम हो जाएगा अहले बैत कौन है। अहले बैत रसूल, आपकी मोहब्बत अल्लाह ने कुरान में, वो जो कुरान नाजिल हुआ है अल्लाह की किताब, उसमें वाजिब की है। फ़र्ज़ु मिन अल्लाह फिल किताब अनज़ला, वो किताब यानी कुरान मजीद जो अल्लाह ने नाजिल किया, उस किताब में आपकी मोहब्बत को वाजिब किया है। क्या किया है? वाजिब किया है। ये इमाम शाफी अलैहि रहमा फरमा रहे हैं, कह रहे हैं कि फ़र्ज़ु मिन अल्लाह फिल किताब अनज़ला कफ़ाकुम मिन अज़ीमिल क़द्र अन्नकुम, आपकी अजमत के लिए इतना ही काफ़ी है। ए अहले बैत रसूल कफाकुम मिन अज़ीमिल क़द्र अन्नकुम, आपकी अजीम अजमत के लिए, बुलंदी के लिए, सरबुलंदी के लिए सिर्फ इतना ही काफ़ी है। मन लम युसल्ली ला सलात अला, जो नमाज में आप पर दुरूद ना भेजे उसकी नमाज ही नहीं होती। नमाज से बाहर निकल के जितने लाहिके लगा लो दुरूद में, लेकिन नमाज में आले मोहम्मद के अलावा किसी को शामिल नहीं। मोहम्मद व आले मोहम्मद, अगर आले मोहम्मद का मिसदाक कोई और होता तो लोगों को अलग से चीज़ें लगानी ना पड़ती। खैर छोड़िए, उस तरफ हम नहीं जाते, क्योंकि दुरूद पढ़ते हैं तो साथ में लाइक लगाते हैं ना, मोहम्मद व आले मोहम्मद व आले ही वाह साहब, तो हम तो कहते हैं वाल ही उनके वाह साहब ही वाजवाज ही। अरे भाई, जब सब शामिल हैं आल में तो अलग से क्यों ला रहे हो? असेंबलियों में एक कह रहा है कि आल में सब शामिल हैं, पूरी उम्मत शामिल है, पूरा खानदान शामिल है, दोस्त भी शामिल है। हम एतराज़ थोड़ी कर रहे हैं भाई, हम तो आपसे पूछ रहे हैं कि अभी आप सब शामिल हैं तो आल कह दिया ना, आले मोहम्मद, लेकिन नहीं, दिल में खटका तो है ना कि पता नहीं है कि नहीं है, लिहाजा लगा दो। तो मालूम हो गया कि आपका जो खदशा है ये खुद ऐलान कर रहा है कि गड़बड़ है, लिहाजा लगा दो साथ। तो भाई हमें कोई खदशा नहीं, लिहाजा हम सीधा सीधा कहते हैं मोहम्मद व आले मोहम्मद, है ना, ऐसे है ना कि अल्लाह दुरूद व सलाम भेजता है, सलवात भेजता है मोहम्मद पर और उनकी आल पर, सलवात भेजिए मोहम्मद आले मोहम्मद। अब मोहब्बत, मैं मेयार और ईमान बता रहा हूँ ना, इमाम शाफी ने क्या बताया, यही बताया ना, ये है मेयार, ये है ईमान, ईमान का मीज़ान है, यही मीज़ान है तुम्हारे ईमान का, कि अगर उन पर दुरूद ना भेजा जाए तो तुम्हारी नमाज ही नहीं होती। अब बताइए कैसे हैं वो मुसलमान, ये खवारिज की बात कर रहा हूँ, नासिबियों की बात कर रहा हूँ, कैसे हैं मुसलमान, दुरूद भी पढ़ते हैं तो सोचते भी नहीं कि नमाज ही नहीं है भाई। देखिए नमाज की शर्त बताएं आपको, बेहतरीन नमाज किसकी है, खाजीन और खाशेन की नमाज, ठीक है ना भाई। भाई हम लोग गुनाहगार लोग हैं, सीधी सीधी बात मैं तो हमेशा ये कहता हूँ ना, देखिए बिल्कुल जब ही तो शकियात नमाज का बाप क्यों है, तौजीहुल मसाइल में शकियात नमाज का बाप क्यों है, तो शक में पड़ता है इंसान, जब ही तो है ना ये बाप। अब तोहफतुल अवाम हो या तौजीहुल मसाइल हो, है तो सब जगह ना, शकियात नमाज का वजूद बता रहा है कि भाई कुछ शक ऐसे हैं कि जिन पे नमाज बातिल है, कुछ शक ऐसे हैं जिनमें नमाज सही है, कुछ शक ऐसे हैं जिनमें अमल करो, ये अमल कर लो, ये अमल कर लो, एक रकात एहतियातन पढ़ लो, ऐसा है ना, सजदे सहव कर लो, ऐसा ही है ना। तो बस मालूम हो गया कि हमारी नमाज में हर चीज़ का इम्कान मौजूद है, है ना, है ना खुद। और लेकिन वो जो खाशेइन की नमाज है वो कुछ और है, हैं उनकी नमाज, सालेहीन की नमाज वो कुछ और है, वो ऐसी नमाज है जनाब के वो खुशू खुशू सिवाय अल्लाह के कोई दिल में नहीं है। देखिए हम बिल्कुल आपसे करीब होके बात कर रहे हैं, जहाँ जहाँ भी मोमिन मोमिनात हमें समाज फरमा, बल्कि मुसलमान हमारे भाई भी सुन रहे हैं सारे भाई, वो भी उनसे भी करीब होके बात कर रहे हैं, कोई लगी लिपटी तो नहीं रख रहे हैं ना, ऐसे ही है ना भाई, ऐसे ही होता है नमाज में भाई। इसीलिए जमात पढ़ते हैं कि भाई चलो जमात में पढ़ लो, अगर इधर उधर कमी बेशी हुई तो चलो जमात तो हो जाएगी हमारी, सही, जमात का सवाब कितने, तो इसका मतलब गुंजाइश है। बस वो नमाज अलग है, वो नमाज जो खाशेइन की नमाज, सिवाय खुदा के किसी का ख्याल, यही है ना खुशू खुशू। और फिर जो पढ़ रहे हो उस पर तवज्जो भी, नमाज में आप जो अल्फाज अदा कर रहे हैं पूरी तवज्जो होना चाहिए ना, अगर सूरह फातिहा पढ़ रहे हैं तो पूरी तवज्जो हो, कोई और सा सूरह पढ़ रहे हैं तो उस पर तवज्जो हो, जो जिक्र कर रहे हैं रुकू का तो उस पर तवज्जो हो, जिक्र कर रहे हैं सजदे का तो। अच्छा मुझे बताइए कि ऐसा हो सकता है कि आप दुरूद पढ़ें क्योंकि अल्लाह के सिवा किसी का ख्याल नहीं आना चाहिए भाई, है ना, है ना, सिवाय अल्लाह के, सिवाय अल्लाह के किसी को नहीं मानता, किसी को नहीं पुकारता, ऐसे ही है ना। अब मैं पूछता हूँ कि बताओ नमाज में जो पढ़ रहे हो उस पर तवज्जो होनी चाहिए कि नहीं, तो अब मुझे बता कि तेरी नमाज हो जाएगी कि तू मोहम्मद और आले मोहम्मद पर दुरूद पढ़े और तेरी तवज्जो, तेरा दिल उनकी तरफ ना जाए। तवज्जो है ना, तवज्जो होनी चाहिए ना भाई, जब दुरूद भेज रहा हूँ तो मेरी पूरी तवज्जो होनी चाहिए दुरूद पे, पूरी दुरूद पे पूरी तवज्जो होनी चाहिए कि ये पढ़ रहा हूँ तो ये कैसे होगा। अच्छा नमाज की शर्त भी है कि जो पढ़ रहे हो, और पहली शर्त है कि अल्लाह अकबर कुर्बतन अल्लाह, सिवाय अल्लाह के कोई पेश नजर नहीं है, तो ये दुरूद नमाज में शामिल इसीलिए किया अल्लाह ने कि अजान से भाग जाएगा, नहीं पढ़ेगा, अकाबा से भी भाग जाएगा, चालाक है ना इंसान कि इससे बच जाऊं, इससे बच जाऊं, इससे बच जाऊं, कहां कहां तक बचेगा, कहां कहां तक बचेगा, नमाज में वाजिब कर दिया आप कहां से बचेगा। तो बस बताया कि नमाज वो है जिसमें मेरे सिवा किसी का ख्याल ना आए, और दुरूद को शामिल करके बताया खबरदार कभी गुमान भी ना करना कि मोहम्मद वाले मोहम्मद का जिक्र अल्लाह के जिक्र से अलग हटकर है। अब बात समझ में आ गई, कदम कदम पे कोई लम्हा ऐसा नहीं कि जब अल्लाह और उसका रसूल मैयार ना बता रहा हो। और आप अभी इंशाल्लाह जिंदगी रही, आप यकीन रखिए कि आइंदा मजालिस में मैं कहाँ तक आपको लेकर जाने वाला हूँ, ये मुकदमाती मजालिस हैं जिनमें मैं ज़मीन हमवार कर रहा हूँ कि आप मेरे साथ आ जाए ज़हनी तौर पे, देखिए अभी बात कहाँ तक जाएगी। लेकिन अभी तो मैंने इब्तदाई बातें कर रहा हूँ आपसे, सिर्फ इब्तदाई बातें, ताकि ज़हनी तौर पर हमारी हमांगी हो जाए, फ्रिक्वेंसी मिल जाए हमारी, ठीक है। अब बात समझ में आई कि कदम कदम पर परवरदिगार आलम समझा रहा है कि ये ईमान है, ये ईमान है, ये ईमान है, इस्लाम अलग है, ईमान अलग है। وقالت الاعراب آمنا قل لم تؤمنوا ولكن قولوا اسلمنا ولما يدخل الايمان في قلوبكم سوره حجرات اور اس کا 14वीं आयत, सूरह हुजरात की 14वीं आयत। ये आराब कहते हैं, अरब की जमा है आराब, ये आराब कहते हैं सहरा नशीन, ये बादिया नशीन, हालांकि مفسرین مترجمین نے تو اس کا ترجمہ بدو کیا ہے، یہی عرب کے بدو، یہ عرب کے بدو کہتے ہیں کہ ہم مومن ہو گئے. وقالت الاعراب آمنا، یہ آیت ہے قرآن کی بھائی، حدیث نہیں پڑھ رہا، یہ بادیہ نشین کہتے ہیں کہ ہم مومن ہو گئے. قل لم تومنو، حبیب ان سے کہہ دیجئے تم کہاں ایمان کہاں. بھائی تشریح کرنے کا اتنا حق تو میں محفوظ رکھتا ہوں نا، لہجہ قرآن ہے، لہجہ قرآن ہے. قل لم تومنو، ان سے کہیے کہ تم ابھی ایمان نہیں لائے، تم ایمان نہیں لائے. تو وہ تو میں نے تشریح کر دی نا کہ تم کہاں ایمان کہاں. آج تک یہی حال ہے، ہے نا یہی حال ہے کہ نہیں ہے؟ اگر ایمان ہوتا تو یہود و نصارہ کے سامنے گھٹنے نہ ٹیک دیتے. جن کا ایمان ہوتا ہے وہ بدترین حالات میں ان طاقتوں کو للکار کر بتاتے ہیں کہ ایمان والے اور ہیں، زبان سے اقرار کرنے والے اور ہیں. یہ فرق ہے جو آج تک قائم ہے، پہچاننے والوں کے لیے سامنے ہے، سمجھنے والوں کے لیے بالکل بدیہی سی بات ہے. اب کوئی سامنے کی چیز نظر آئے، سورج کو دیکھ کے بھی کہے نہیں میں دن نہیں ہے، میں ثابت کر دوں گا رات ہے. اچھا بھائی کر دے تو رات. ہاں بھائی منطق میں ایسی ایسی چیزیں ہیں، ایسی ایسی چیزیں. ایک انڈا رکھا ہے کہتے دو ہیں، ارے بھائی ایک ہے، کہتے میں ثابت کر دوں گا دو ہیں. وہ شاگرد نے اٹھا کے کھا لیا، کہا اچھا دوسرا تو کھا لے، صلوات بھیج دیجئے محمد علی محمد. ارے بھائی آفتاب آمد دلیل آفتاب، اب دلیل آفتاب کے لیے کیا دلیل مانگ رہے ہو؟ سورج نکلا ہے، اب سورج کے لیے دلیل دو کہ سورج ہے. ارے بھائی ہے نا، نظر آ رہا ہے سامنے، آفتاب آمد دلیل آفتاب. آفتاب کا سورج کا نکلنا ہی بتا رہا ہے کہ یہ سورج ہے، نہیں دلیل دو. تو ایسے ہیں نا لوگ کہ سب کچھ نظر آ رہا ہے کہ ایمان والے ٹکرا رہے ہیں ان طاقتوں سے، اور جن کا ایمان نہ کل تھا نہ آج ہے وہ گھٹنے ٹیک رہے ہیں. قرآن ہے، یہ قرآن ہے، یہ قرآن ہے، قرآن. وقالت الاعراب آمنا، اعراب کہا، عرب کی جمع اعراب. یہ بادیہ نشین کہتے ہیں ہمیں ایمان لے آئے. قل لم تومنوا، حبیب ان سے کہہ دیجئے تم ایمان نہیں لائے. ولیکن قولوا اسلمنا، ہاں یہ کہہ دو کہ تم مسلمان ہو گئے. کہ اس میں کوئی حرج نہیں ہے. مسلمان ہونے کا فائدہ یہ ہوتا ہے کہ ایک دوسرے کے ہاتھ کا ذبیحہ کھا لو، ہے نا، حرام نہیں رہا ان کے بازار سے. مسلمانوں کا بازار جیسے ہماری مارکیٹ ہے، میں پوچھنے کی ضرورت تھوڑی ہوتی کہ بھائی تو نے ذبیحہ کیا کہ نہیں کیا. نہیں کیا تو وہ گناہگار ہے، ہے نا. جاتے ہیں ہر دکان سے لے لیتے ہیں، سامان خریدتے ہیں، کھاؤ پیو اپنے، سبزی لو گوشت لو سب، ہے نا. یہ ہے نکاح ہو جاتا ہے، شادی ہو جاتی ہے، یہ سارے یہ اسلام ہے، ایمان اور ہے. ولیکن قولوا اسلمنا، تم یہ کہو کہ تم ابھی اسلام لائے ہو، کلمہ پڑھا ہے تم، مسلمان ہو گئے ہو، حالت نجس سے اسلام کی حالت میں آ گئے ہو، پاک ہو گئے ہو، ہے نا. کلمہ پڑھتے ہی پاک، کلمہ پڑھتے ہی پاک ہو گئے ہو، تم ادھر آ گئے ہو. اچھا جو پیدائشی ایمان پر ہو. اچھا دیکھیے ہم آپ کے معاشرے کی بات کرتے ہیں، ہمارے معاشرے کی، ہمارے پڑوس میں ایک دوسرے کتنے سارے لوگ رہتے ہیں. کسی کا انتقال ہو جائے، اب کوئی ہم سے کہے کہ بھائی آپ اس پہ گواہی پہ لکھ دیجئے مسلمان تھا، میں کیوں لکھوں؟ میں نے تو کبھی اسے کلمہ ہی نہیں سنا. تو بھائی عجیب آدمی ہو. اجی آپ ایسا کرتے ہیں کہ کسی سے روزانہ اپنے دوست سے کلمہ بتا بھائی تو مسلمان ہے کہ نہیں ہے؟ معلوم ہے، ضرورت نہیں. جو مومن ہوتا ہے، جو مسلمان ہوتا ہے، اس سے کوئی کلمہ پوچھتا؟ ہم پوچھتے ہیں ایک دوسرے سے، نہیں پوچھتے نا. ہاں جو کل ہندو رہا ہو، دیکھیے میری بات کو سمجھیے گا، جو کافر رہا ہو وہ آ کے اسلام کا دعویٰ کرے تو اس سے ضرور پوچھیں گے بھائی تو کب مسلمان ہوا، ہے نا. آپ کے معاشرے کی بات کر رہا ہوں، صبح شام ایسا ہوتا ہے نا، پوچھتے ہیں آپ ہر ایک سے کلمہ پوچھتے ہیں؟ نہیں پوچھتے نا. کیوں نہیں پوچھتے بھائی؟ مسلمان ہے، ہمارے جانتے ہیں اس کو، مسلمان ہے، مسلمان کے گھر میں پیدا ہوا ہے، ہے نا. اور جو کل ایمان کا باپ ہو، ہے، کہتے ہیں وہ کلمہ نہیں سنا تو کس کو سنا تھا؟ تمہارے باپ دادا تو کافر تھے سارے. جن سے یہ نقل قول کیا جا رہا ہے کہ فلانے نے کہا، فلانے نے کہا کہ آخر وقت میں کلمہ نہیں سنا، تو خود کافر تھا، تجھے ابو طالب کلمہ کہاں سے سنا تھا؟ تو کلمے سے ایسے بھاگتا تھا جیسے شیطان لاہولا ولا کو سے بھاگتا ہے، تو تجھے کہاں سے سنا تھا؟ اتنی سی بات سمجھ میں نہیں آتی؟ کہ جو کل ایمان کا باپ ہو، جو محسن رسالت ہو، جس کے آنگن میں، جس کی آغوش میں، جس کے ذہن میں رسالت پروان چڑھ رہی ہو، اسے کلمہ سنانے کی ضرورت نہیں، تمہیں اس کو کلمہ سنانا پڑے گا. یا خیر، یہ بات، یہ ہم بات اس لیے کر دی کہ سورہ حجرات کی آیت چل رہی تھی، ذرا سی تشریح ہو جائے، یہ بچے بیٹھے ہیں سامنے ہمارے، ان بچوں کو بات کام کی بات مل جائے. قالت الاعراب آمنا قل لم تؤمنوا ولكن قولوا اسلمنا ولما يدخل الايمان في قلوبكم. ایمان تو ابھی تمہارے دلوں میں داخل ہی نہیں. بس ایمان کا تعلق کہاں سے ہوا؟ قرآن مجید فرما رہا ہے نا، ولما يدخل الايمان في قلوبكم، تمہارے دلوں میں ایمان داخل ہی اور اسلام کے لیے کیا فرما رہا ہے پروردگار عالم؟ زبان پہ جاری ہو رہا ہے. اسی لیے نہج البلاغہ میں بھی کئی جگہ مولا نے تشریح کی ہے اسلام اور ایمان کی. ایک جگہ یہ بھی ہے، اقرار باللسان. اسلام کس کا نام ہے؟ زبان سے اقرار کر لو، زبان سے جو کہے گا وہ ہے مسلمان. ایمان والے کو اعلان تھوڑی کرنا پڑتا، ایمان کا تعلق ہے دل سے. اہل بیت کی حکومت کہاں ہے؟ دلوں پر. دیکھیں نا، اس پہ ہم نے بڑی مدی سے پڑھی ہے، لیکن ایک جملہ بس آپ کو دے دیں، پہنچ جائے گا آپ تک، کہ فرمایا تھا نا معصوم نے کہ تمہاری حکومت ہے لوگوں کی گردنوں پر، ہماری حکومت ہے لوگوں کے دلوں پر. تمہاری تلوار ہٹتی ہے، لوگ تمہیں گالیاں دینا شروع کر دیتے، دوسرا آ جاتا ہے تمہیں جگہ بیٹھ جاتا ہے. ہم نے دلوں کو فتح کیا، 14 صدیاں نہیں، 14,000 سال گزر جائے، جن دلوں کو ہم نے فتح کر لیا، لاکھوں قتل کر دیے جائیں، کروڑوں قتل کر دیے جائیں، دیواروں میں چن دیے جائیں، نہروں میں بہا دیے جائیں، خون کی ندیاں بہا دی جائیں، لیکن دلوں پہ ہماری حکومت ہے اور ہمارا اقتدار کوئی نہیں چھین سکتا. یہ ہے محبت اہل بیت کہ صدیوں کے ظلم و ستم کے باوجود کھڑے ہیں میدان میں الحمدللہ. یہ معیار اور یہ میزان دنیا کو بتا رہے ہیں کہ جن دلوں پر اہل بیت حاکم ہو، تم ان کے وہ گردنیں کاٹ تو سکتے ہو، مگر وہ گردنیں جھکا نہیں سکتے. وہ سر کاٹ تو سکتے ہو، سر جھکا سکتے. اب سمجھ میں آ گئی کہ مومن کسے کہتے ہیں؟ وہ ایمان کا تعلق کس کے ساتھ ہو گیا؟ دل کے ساتھ. ولم ما يدخل الايمان في قلوبكم، جن دلوں میں علی کی محبت آ جائے، اولاد علی کی محبت آ جائے. کون علی؟ آئیے، وہ جو پہلے آیت پڑھی تھی، ذرا سا اس کا بھی ذکر کر دینا. آج طے کیا ہوا تھا کہ اس کا ذکر کریں گے انشاءاللہ. یا ایھا الذین آمنوا لا تخونوا اللہ ورسولہ. اے ایمان لانے والوں، اب مومنوں سے کہا جا رہا ہے، خیانت نہ کرنا اللہ اور اس کے رسول سے، خیانت نہ کرنا. اور میں نے خیانت کی تشریح کی نا، پھر آگے بات ہے، وتخونوا اماناتکم، اور جو امانتیں تمہارے پاس ہیں نا ان کی بھی خیانت. میں نے عرض کیا کہ خیانتیں ہر قسم، امانتیں ہر قسم کی ہیں نا، ظاہری امانت بھی ہے، باطنی امانت. یہ کہاں سے میں نے جملہ لیا؟ آج اس طرح سے آپ کو سمجھا دیں گے یہ بات کہ انشاءاللہ کبھی بھی آپ بھولیں گے نا، جہاں بھی مومنین دیکھ رہے ہیں، سن رہے ہیں، ان کو بڑی آسانی سے مطلب دے دیں گے. یہ جو میں جملہ کہہ رہا ہوں، اس کا پس منظر کیا ہے؟ کہاں یہ بات کہ امانت ظاہری بھی ہے، امانت باطنی. اچھا یہ بتائیے، عرب کا معاشرہ پیغمبر ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم کو کیا کہتا تھا؟ صادق اور امین. صادق اور امین، یہ کس نے لقب دیا تھا بھائی؟ کفار قریش نے، کیونکہ کل جھٹلائیں گے نا بھی، لہٰذا اللہ نے پہلے ان سے اعلان کرایا 40 سال تک کہو صادق بھی، امین بھی، صادق بھی، امین بھی. چلیے اس کی تشریح تو بعد میں کریں گے، لیکن جب حضور نے رسالت کا اعلان کیا، رسول تو ہیں ہمیشہ سے ہیں، یاد رکھیے گا، جب کچھ نہ تھا تو اللہ نے رسالت اور ولایت کے نور کو خلق کیا تھا. اس پر بھی کوئی چاہے گا تو تقریر کر دیں گے کبھی، لیکن چلیے ابھی اتنا جملہ رکھیے. تو رسول تو ہیں، اعلان رسالت کیا ہے، جب اللہ نے حکم دیا کہ اب اعلان رسالت کر دیا، اعلان رسالت کر دیا حضور نے. جیسے اعلان رسالت کیا، وہ جو کہتے تھے صادق، جھٹلانے لگے معاذ اللہ. تو صادق حضور کی ایسی صفت ہے جس کو جھٹلا دیا کفار نے، ہیں صادق ہیں لیکن کفار نے جھٹلا دیا معاذ اللہ. ان کا دیکھے، کیونکہ انکار کر دیا رسالت کا، نہیں جھوٹ معاذ اللہ، آپ نے غلط بیانی کی، آپ رسول نہیں اور آپ نے کہا. لیکن امین ہونا کیسی صفت ہے؟ امانت، امانت ایسی صفت ہے کہ 13 سال آپ رہے ہیں مکے میں، اعلان رسالت کے بعد کتنے سال رہے ہیں؟ 13 سال رہے ہیں. 13 سال یاد رکھیے گا، جیسے ہی آپ نے رسالت کا اعلان کیا، جھٹلا دیا. تو صادق کی صفت کا انکار کر بیٹھے نا، انکار کیا کہ نہیں کیا؟ لیکن امین کی صفت ایسی ہے کہ شب ہجرت اللہ کے رسول نے جب کسی کو اپنے بستر پر سلایا تو یہ کہہ کر سلایا کہ صبح ہو تو مکے والوں کی امانتیں انہیں دے کے مدینے کا سفر کیجیے گا، اگرچہ کہ اس وقت نام یثرب ہے لیکن ہم تو مدینے ہی کہیں گے نا، تو مدینے کا سفر کیجیے گا، تو یہ امانتیں تھی کس کی؟ مسلمان تو یا حبشہ چلے گئے یا یثرب چلے گئے، حضور کا خانوادہ علی کے ساتھ دن میں سفر اختیار کرے گا تو کس کی امانتیں؟ تو مکے والوں کی امانتیں نا، یعنی یہ صفت ایسی تھی کہ کفار جھٹلانے کے باوجود اپنی امانتیں اللہ کے رسول کے پاس رکھایا کرتے تھے۔ اب دیکھیے نا، اس پر تو سب کا اتفاق ہے نا، یہ تو ایک تاریخی بات ہے، یہ تو اختلافی بات نہیں ہے نا، یہ تو سب کا اتفاق ہے کہ حضور سب امانتیں دے کر آ رہے ہیں ان کو۔ اچھا، کس کو امین بنایا؟ بھائی امانتیں کسی اور کو دے دیتے ہیں، لیکن حضور جانتے تھے، حضور کو امانتیں دیے نا، تو حضور چاہتے کہ میرے جیسا امین۔ ہر بات اللہ کا رسول سمجھا کے جا رہا ہے، لوگوں کی سمجھ میں نہیں آ رہا۔ اب وہ جو آپ کو میں بتانا چاہ رہا ہوں کہ ظاہری امانت اور باطنی، وہ کیا ہے ظاہری امانت اور باطنی؟ ابھی ظاہری امانت کا ذکر کر رہا ہوں نا، ظاہری امانت کیا ہے؟ یہ سامان۔ کس کو امین بنایا اپنے بعد؟ نہیں مانیں گے، غدیر تک نہیں مانیں گے نہ ماننے والے، حالانکہ دعوت ذوالعشیرہ میں ہی فیصلہ ہو گیا تھا، شب ہجرت سے پہلے 13 سال پہلے فیصلہ ہو گیا، دعوت ذوالعشیرہ میں فیصلہ ہو گیا، لیکن نہیں مانا، نہیں مانا، 13 سال بعد بھی نہیں مانگا، مانا 23 سال بعد غدیر میں بھی نہیں مانا، نہیں مانا۔ تو لیکن ہم تو بہرحال دلیلیں رکھتے چلے جائیں گے نا کہ صاحب کس کو امانتیں دی؟ مکے والوں کی ساری امانتیں، علی آپ امین ہیں، یعنی جیسا میں امین ایسے ہی آپ امین، میرے بعد آپ ہی کو حق ہے یہ امانتیں سنبھالنے کا۔ شب ہجرت ظاہری امانتوں کا امین بنایا، غدیر خم میں پالانا کے منبر پہ اس ولایت کی امانت کا امین بنایا۔ وہ تھی ظاہری امانت، یہ تھی باطنی امانت۔ اللہ جزاک اللہ۔ ایک بار اور اس سے بہتر انداز میں صلوات ہی نہیں، سمجھ میں آ گئی بات؟ یعنی قدم قدم پہ اللہ کا رسول معیار بتا رہا ہے، ایمان کا میزان بتا رہا ہے، علی علی علی، یہ ہے معیار۔ اور یہیں سے انشاءاللہ زندگی رہی تو کل آپ کو جو ہے اس منزلوں میں لے جانے والے ہیں، یہ آج مقدمہ سمجھیے ان 3 مجلسوں میں ہم نے طے کیا ہے آپ کے لیے، کل سے جن منزلوں میں لے جانا تھا اس کے لیے زمین ہموار کی ہے، اور پروردگار توفیق دے مجھے بھی بیان کرنے کی اور آپ سب کو سننے کی، اور یہ ثواب ظاہر ہے کہ ہم سب ایک ہی کشتی کے سوار ہیں۔ اللہ اچھا، عزاداران حسین، مسئلہ یہ ہے کہ مجلس کا ہمارا ماحول ایسا چل رہا ہے کہ بعد میں دعاؤں کا تفصیلی میرے پاس وقت نہیں ہوتا، لیکن ابھی انہیں صحت و سلامتی کی میری دعا کری، میں چاہتا ہوں کہ آج اب میں دعا کراتا ہوں اور ایسی صلوات بھیجیے کہ مزہ آ جائے، پتہ چلے، ساری ظاہر ہے کہ علم ہو جائے، پوری دنیا میں آپ کی یہ مجلس سنی جا رہی ہے، دیکھی جا رہی ہے، لوگ اس کو سماعت بھی فرما رہے ہیں، مشاہدہ بھی کر رہے ہیں براہ راست۔ تو میں آپ سے درخواست کر رہا ہوں کہ جہاں بھی کہیں کوئی مریض ہے، خاص طور پہ اس وبا کے جو مریض ہیں نا، یہ جو وبا پھیلی ہے اس کے مریض، ان سب کی صحت یابی کے لیے میں دعا کراتا ہوں، آپ دعا کیجیے کہ پروردگار بحق محمد و آل محمد، بحق زہرا و اولاد زہرا، بحق بیمار کربلا، ان تمام مریضوں کو دیکھیے، جب میں بیمار کے لیے دعا کر رہا ہوں تو میں قید نہیں لگا رہا مومن غیر مومن کی، نہیں، انسان انسان ہوتا ہے، انسان انسان ہے نا، جہاں بھی کوئی مریض ہے بیچارے، ان سب کے لیے دعا کریں، پروردگار بحق محمد و آل محمد ان سب کو صحت کاملہ و عاجلہ عطا فرما، ان تمام مریضوں کی شفا یابی کے لیے بلند آواز سے ایک صلوات بھیجیے، محمد محمد، بس عزیزان محترم آج ہم نے بیان کو यहीं तक रखा। अच्छा एक बात और बता दें कि पहली मजलिस जब हम पढ़ने बैठे थे तो हमें उम्मीद ही नहीं थी कि हम इतनी देर तक और ये सब पढ़ जाएंगे, क्योंकि जाहिर है कि ये कुछ असर तो है ना, बीमार तो हम भी रहे। लेकिन बस ये जिसका जिक्र होता है ना, यही हमारा अकीदा है, आप सबका अकीदा है कि वो फिर पढ़वाते हैं, वो फिर पढ़वाते हैं ना। फिर मुझे मिंबर पर बैठने के बाद ये एहसास ही नहीं रहा कि मेरी कोई तकलीफ भी है। हालाँकि मेरे एक डॉक्टर साहब ने कहा भी कि आगा साहब थोड़ा सा हल्का हाथ है, मैंने कहा मुझे नहीं मालूम होता हल्का हाथ क्या है भारी, बैठा तो मुझे नहीं मालूम, उस पढ़ता चला गया। और परवरदिगार आप सब लोगों को हमेशा ऐसे रखे, खुशहाल रखे, तमाम मोमिनीन जहाँ भी। और मैं मुझे बड़ी खुशी हुई कल रात को जब मुझे मालूम हुआ कि हमारे पड़ोसी मुल्क में, हिंदुस्तान में और अमरीका अफ्रीका पता नहीं कहाँ कहाँ लोग इस मजलिस को देख भी रहे, सुन भी रहे। हालाँकि मैं तो आप जानते हैं मामूली सा तालिबे इल्म हूँ, छोटा सा, लेकिन सब सुन रहे हैं, देख रहे हैं, उनके कमेंट्स बड़े अच्छे अच्छे आते हैं। उन सब के लिए दुआ कर रहा हूँ परवरदिगार आलम, जहाँ जहाँ ये जिक्र मोहम्मद वाले मोहम्मद करने वाले हैं, सुनने वाले, परवरदिगार इन सब को दुनियावी और उखरवी आफात से, यानी दुनियावी बलाओं से महफूज रखना, और इनको दुनिया और आखिरत की नेकी और भलाई और खैर अता फरमा। एक बार और सलवात भेज दीजिए मोहम्मद, बस अब है मंजिल पर, बस यहाँ पे, क्योंकि अब यहाँ से जो बयान शुरू करने वाला हूँ वो बड़ा तफसीली हो जाएगा, लिहाजा मैंने यहाँ पे रोका। अब बात को आते, देखिए अगर ये मेयार ना होता ना तो हुर इधर ना आता। मैंने एक जुमला कहा, अब इसकी तशरीह ज़रा सी सुन लीजिए, क्यों कहा ये जुमला। देखिए अगर हमने ये समझ लिया कि वो हुर एक गुनाहगार था, अल्लाह ने उसके दिल में नेकी डाली, वो इधर आ गया, शहीद हो गया, जन्नत में चला गया, और हम उसको मिसाल बना लेंगे भाई कितनी बड़ा गुनाहगार हो और देखो हुर को कैसा माफ़ कर दिया मौला ने। अगर आपने ये समझ लिया तो फिर याद रखिए, फिर वो यजीद का जो सारा लश्कर है ना, लानतुल्लाह अलैहिम अजमईन, बेशुमार उन सब पर लानतें हों, दायमी और अबदी लानतें उन सब पर हों। देखिए वो फिर ये हक महफूज रखते हैं कि क़यामत के दिन वो ये कह सकते हैं, कह सकते हैं, इमकान की बात कर रहा हूँ, इमकान है, इमकान की दुनिया है ना, ये आलम इमकान है, अल्लाह किसे वो अजीबुल वजूद है, बाकी सब मुमकिन वजूद हैं। तो वो कह सकता है, ये सवाल कर सकता है, कर सकते हैं, कह सकते हैं माबू तूने हुर के दिल में डाल दी नेकी, वो चला गया, हमारे दिल में डालता हम भी चले जाते, वो मुजब्बरा, काश मेरे पास वक्त होता वो अकायद की बहस में, मुजब्बरा मुफव्वज़ा और मुतदिला, उसमें मैं बात कर देता, आपको समझा देता कि क्या ये भी एक अकीदा है, याद रखिएगा, ऐसा नहीं है, अकीदा है, लोगों ने ज़ालिमों को बचाने के लिए बड़े बड़े अकीदे गढ़े हैं जी, आज ही नहीं गढ़ रहे अकायद, पहले भी अकीदे गढ़ते थे, यजीद को कैसे बचाएं, यजीद को बचाते बचाते तुम भी उसी के साथ जाओगे, जो यजीद को बचाएगा ना वो यजीद के साथ ही जाएगा। तो मुझे कोई फिक्र नहीं होती जब कोई यजीद की तारीफ करता, मैं कहता हूँ इसके लिए दुआ किया करो परवरदिगार हमें हुसैन के साथ, इसको यजीद के साथ ले जाए, घबराया नहीं या। खैर एक सलवात भेजिए मोहम्मद आले मोहम्मद, तो अब देखिए ना वो सवाल कर सकते हैं ना, कर सकते हैं ना वो सवाल, मामू तूने दिल में डाली, दिल में डालने वाली बात नहीं है, सिफीन का वाकया भूल गए मेरे मौला का, लैलतुल हरीर के बाद जब मौला ने और मालिक अश्तर ने अपने अपने कुश्ते गिने, मालिक अश्तर ने मुस्कुरा कर नहीं कहा था आज तो बराबर रहा, मौला जितने आपने मारे उतने मैंने भी मारे, मौला ने भी शाबाश दी, हाँ मालिक आज तो बिल्कुल बराबर, लेकिन एक फ़र्क है, मालिक ने हैरान होकर कहा वो कौन सा फ़र्क है भाई, कहा देखो ये बताओ जो तुम्हारे सामने आया तुमने मारा कि नहीं मारा, कहा मारा, दुश्मन का सिपाही था मैंने मार दिया, कहा लेकिन मेरे सामने जो आता था मैं पुष्ट में देखता था, सुल्भ में देखता था, कहीं इसकी नस्ल में कोई मेरा चाहने वाला तो नहीं है, अली की तलवार, अली की तलवार सुल्भ को देखकर चलती थी, समझ में आ गया, सुल्भ को देखकर तो जहां नेकी होती थी वैसी लश्कर में। चलिए एक जुमले में आपको और बिल्कुल मुकम्मल कर दूं बात को, ज़ुहैर बिन क़ैन, ज़ुहैर बिन क़ैन कहाँ थे भाई, मौला के खिलाफ थे सिफीन में, सिफीन में, मैं यही कहता हूँ कि ये भी उन्हीं में होंगे जो तलवार से बच गए, मौला ने देख लिया होगा, देख लिया होगा मौला ने कि ये मेरे बेटे पर अपनी जान कुर्बान करेगा, देखा आपने, अब समझ में आ गई मुकम्मल तरीके से बात, कि ज़ुहैर बिन क़ैन वहां थे सिफीन में और करबला में शेर हुसैन का शेर बन के टूट पड़ा था उनके लश्कर के ऊपर ज़ुहैर बिन क़ैन, तो अब समझ आई मौला की बात, तो याद रखिए ये कहना बड़ा आसान है ये उसके दिल में डाल दी, नहीं, अगर उसके उसका शरफ नेक ना होता, अगर उसका हसब नसब दुरुस्त ना होता, अगर वो नेक माँ का बेटा ना होता, अगर वो गजूर और बहादुर माँ बाप का बेटा ना होता तो उसकी तौफीक मिलती ही नहीं, क्यों ये बताइए, جب حر نے راستہ روکا تھا، بس میں منزل پر آ گیا، جب حر نے راستہ روکا تھا جناب سید الشہداء کا، یہ بتائیے کہ حر ہر نماز حسین کے پیچھے پڑھتا تھا، کیا اس کے دوسرے سپاہی پڑھتے تھے؟ نہیں نا، اپنا لشکر چھوڑ کے آتا تھا نا، کیوں آتا تھا؟ آئیے اب سن لیجیے، اس لیے آتا تھا کہ جب اس کا آمنا سامنا ہوا، اس کو یہ کہیں اور محاذ پہ تھا، ہے تو کوفے کا، لیکن کسی محاذ پہ تھا، وہاں سے اس کو حکم ہوا کہ جاؤ اور کوفے پہنچنے سے پہلے راستے میں فرزند رسول کا راستہ روک دو، جہاں بھی ہے وہیں پہ روک دو، ان کو آنے نہیں دینا کوفے کی طرف. لیکن اس کا راستہ سفر اتنا بڑا ہو گیا کہ ان کا پانی وانی سب ختم ہو گیا. ہے بڑا بہادر، 1000 یا 3000 کا یہ سردار ہے، ہوتے نا 1000 کے سردار، 2000 کے سردار، کمانڈنگ کے بھی ہوتے نا، لیفٹیننٹ، کیپٹن اور یہ سارے ہوتے تھے، ایسے اس زمانے میں بھی ہوتے تھے. خیر، تو سردار تو ہے لیکن پورے لشکر کا نہ سمجھے گا، تمہارے ساتھ تھا لشکر، یہ اس کے 1000 کا یا 3000 کا یہ سردار ہے. تو اب جو اس کا لشکر تھا، اس کے ساتھ کہا کہ جاؤ روکو. تو خیر جتنے بھی تھے، ہمیں اس سے بحث نہیں، 1000 تھے یا 3000 اس نے، لیکن ان کا پانی ختم ہو گیا. اور جب یہ جناب سید الشہداء کی خدمت میں حاضر ہوتے، بھول گیا کہ بھول کیا گیا، مطلب اس کو ہوش ہی نہیں ہے، جان نکل رہی ہے اس کی بھی، اس کے جانوروں کی بھی، کہ روکو کیا. اس نے پہلا سوال یہ کہ فرزند رسول، میں اور میرے سپاہی بہت پیاس ہے، جان نکل رہی ہے، امام نے حکم دیا کھولو مشکیزوں کے منہ، پلا دو پانی. اور یہ اپنے جانوروں کو بھول گئے، اپنی پیاس بجھانے لگے. مگر امام تو امام الانس والجان ہے نا، ہر شے کا امام، امام تو کائنات کا امام ہوتا. امام نے دیکھا کہ حیوانوں کی زبانیں لٹک رہی ہیں پیاس، دھوپ ہے، حکم دیا اپنے ساتھیوں کو، ان کے جانوروں کو بھی پانی پلاؤ. اچھا یاد رکھیے گا، اس وقت 72 نہیں، امام کے ساتھ بھی کئی سو افراد ہیں، وہ تو بعد میں بھاگے نا، ہے نا، بھاگنے والے بھاگے تھے رہے نا، جب دیکھے کربلا میں آثار بھاگ گئے، تو یہ 72 بچے، یہ 72 بچے بھاگنے بھاگ گئے، تو کئی سو افراد ہیں امام کے ساتھ. اب کچھ نے دبی زبان میں کہا بھی کہ مولا یہ تو اتنا لمبا سفر ہے، یہ سارا پانی ختم ہو جائے گا، ہم کیا کریں گے؟ امام نے کہا پہلے ان کو پلاؤ جانور. وہ جانور بھی دیکھ رہے ہیں نا کہ ہمارا بھی تو امام ہے، یہ کائنات کا امام ہے نا. اب یہ حر نے دیکھا کہ میں اپنے جانوروں کو بھول گیا، مگر فرزند رسول نے فراموش نہیں کیا، شرمندہ ہو گیا نا، پہلا وار ایسا ہو گیا، پہلا وار آمنا سامنا ہوا، دل میں اتر گیا حسین کا وار، شرمندہ ہو گیا. اب ٹھہرے، امام نے تیاری کی، کوچ کا حکم دیا. اب یہ آیا، اب اس کو اب یاد آیا کہ بھائی میں سردار ہوں، مجھے کسی کام سے بھیجا گیا ہے، اور ہے بڑا بہادر آدمی. آنے کے بعد کہتا ہے فرزند رسول، مجھے اس لیے بھیجا گیا ہے کہ میں آپ کا راستہ روکوں، آپ یہیں پر ٹھہریے، مجھے حکم ہے. امام بیٹھ گئے اپنی سواری پہ. امام نے کہا نہیں، مجھے جانا ہے، میری منزل یہ نہیں ہے، مجھے آگے جانا ہے. پھر اس نے درخواست کی کہ فرزند رسول میری بات مان لیجیے، آپ یہیں ٹھہر جائیے، مجھے یہ حکم ہے، یہ سپاہی دے کے مجھے بھیجا گیا کہ میں آپ کا راستہ روکوں. امام نے فرمایا نہیں ہو، مجھے جانا ہے اور آگے جانا ہے. اب ڈیوٹی از ڈیوٹی کہتے ہیں نا، ڈیوٹی از ڈیوٹی. اس نے لجام فرس تھام لی، یعنی لگام میں ہاتھ ڈال دیا حسین کے، کہتا فرزند رسول اب اس کا لہجہ بدل گیا، میں مجبور ہوں، ڈیوٹی ہوتی ہے نا لوگوں، میں مجبور ہوں. حالانکہ پہلی بار دیکھا، اس نے دیکھا تھوڑی حسین کو، اب دیکھا، لیکن سنا ہے نا، سن تو رکھا ہے نا کہ فاطمہ کا لال ہے، حضور کا بیٹا ہے. ہاتھ ڈال کہتا ہے کہ میں مجبور ہوں، مجھے آرڈر ہے، آپ کا راستہ روک لو. امام نے جب یہ دیکھا تو اس کو کہا چھوڑ میرے گھوڑے کی باپ کو، تیری ماں تیرے ماتم میں بیٹھے. اس نے چھوڑ دیا، باپ چھوڑ دی، اور نظریں اس کی زمین پہ گڑ گئیں. دیکھیے آپ کو اچھا نہیں لگے گا، برا تو لگے گا، لیکن یہ جملہ محفوظ ہے کتب مقاتل میں بھی، تاریخ میں بھی حر کا یہ جملہ محفوظ ہے کہ اس نے پلٹ کر کہا امام سے کہ فرزند رسول آپ کی جگہ کوئی اور یہ جملہ کہتا تو اس وقت منظر کچھ اور ہوتا، لیکن میں مجبور ہوں، میں کیا کروں، آپ تو میری ماں کے بارے میں کہہ سکتے ہیں، میں سوائے درود و سلام کے اور کچھ نہیں کہہ سکتا. مجھے بتاؤ کہ اس یزید کے لشکر میں، عمر سعد کے لشکر میں کسی نے رسول کی بیٹی کا وہ احترام کیا جو حر نے کیا؟ اور جانتا تھا نا مقام زہرا کیا ہے، جانتا تھا یہ حسین زہرا کا بیٹا ہے، یہ زہرا کا لال ہے، یہ فرزند رسول ہے، دزے جھکا کچھ نہیں کہہ سکتا سوائے درود و سلام کے، آپ کی ماں کی شان میں کچھ نہیں کہہ سکتا. پھر ہاتھ جوڑ کر کہتا ہے اچھا فرزند رسول، پھر میرے لیے کوئی راستہ نکالیے، میں کیا کروں، میں آپ سے لڑنا بھی نہیں چاہتا، اور یہ میری نوکری ہے، مجھے ڈیوٹی دی گئی. خیر گفتگو ہوئی، اور پھر اس کے بعد تیسری سمت میں بات ہوئی کہ چلو جب تک کوئی نئی صورتحال واضح نہیں ہوتی، تیسری سمت. اب سمجھ میں آیا اس پورے راستے، اس کے بعد کیا کیا حر نے، जो ही नमाज का वक्त होता था अपना लश्कर छोड़ता था हुसैन के साथ। क्यों? देखो हुसैन हुर एक आम इंसान है, मेरी बात को समझिएगा, आम इंसान, नबी थोड़ी है, इमाम थोड़ी है, ना इमामों के साथ रहा है ना नबियों के साथ, लेकिन मोमिन है अंदर से, दिल मोमिन है उसका, दिल मोमिन, उसे नहीं मालूम, आम इंसान है वो, ये उसके जहन में ये था कि कौन लड़ेगा हुसैन से, फर्जंद रसूल से लड़ेगा कौन, इनका मुनाकशा चल रहा है, इख्तलाफ चल रहा है, कुछ बात हल, मसला हल हो जाएगा, मैं अपने चला जाऊंगा मुहाज पे, हुसैन मदीने चले जाएंगे, इसको यही है। क्यों? अगर ऐसा ना होता तो इंसाफ से बताओ शब आशूर और पिसर साथ के खेमे में गया था, गया था ना, और जाने के बाद क्या सवाल किया था वो पिसर साथ, क्या वाकई सुबह जंग होगी, यही सवाल है ना इसका। तो इसका मतलब रात को मिली थी, वो एक रात में जहन्नम में चला गया, उसने फैसला किया दुनिया लेना है, हुर को एक रात मिली, हुर ने फैसला किया नहीं कत्ल कर दिया जाऊं लेकिन खयानत नहीं कर सकता, खयानत नहीं करूंगा, मैयार आ गया ना उसके हाथ में कि मैयार है हुसैन, मैयार है अहले बैत, मैयार है, इनकी मोहब्बत के बगैर कौन सा अमल मेरा कबूल होगा। लिहाजा रात की तारीकी में अपने साथियों के साथ अपने हथियार उठाए और निकला खेमों से, और उधर हुसैन इंतजार कर रहे हैं कोई आने वाला है, जब कुछ साए उधर से निकल कर इधर आते हुए देखे तो अब्बास को हुक्म दिया, अब्बास जाओ मेरा मेहमान आ रहा है हुर, जाओ। हुर का नाम सुनते ही सब खड़े हो गए, जाओ लेकर आओ, और देखो दोस्त बन के आ रहा है, दुश्मन बन के नहीं आ रहा। जो ही हुर के आने का सुना सब साथ हो गए, जुहैर भी, इब्ने औसजा भी, इब्ने हबीब, इब्ने मज़ाहिर भी, और अब्बास, अली अकबर सब चले। उधर हुर ने देखा जनाब अब्बास की कामत से पहचान गया कि अब्बास इब्ने अली है, घबरा गया, अपनी सवारी से उतरा, अपने भाई या बेटे से, बाद रिवायत में कि अपने दोस्त से, कहा कि अपना मामा मेरे हाथ बांध दो, कहीं ये ना समझे मैं जंग के इरादे से आ रहा हूँ, हाथ बांधो, मैं तो वैसे भी मुजरिम हूँ ना, वैसे भी मुजरिम। जो ही वो साए करीब हुए, हाथ बंधे में दो जानू बैठ गया, गुना चिल्ला कर कहता है फर्जंदे अली, फर्जंदे बूतराब, लड़ने के इरादे से नहीं आ रहा, देखिए मेरे हाथ बंधे। अब्बास आगे बढ़े, कहा हुर मेरे मौला ने भेजा है तेरे इस्तकबाल कि बस मुझे मेरे मौला की बारगाह में पहुंचा दे। जो ही खेमागाह के करीब हुआ, ज़मीन पर बैठा और जानों के बल चलता हुआ हुसैन की बारगाह में पहुंचा, और हुसैन बारगाह में पहुंचने के बाद कदमों पे अपना सर फेंक दिया, गिरा दिया अपना, बिलक बिलक के रो रहा है। हुसैन ने सर उठा के आगोश में रख लिया, जानों पर रख लिया, बिलक बिलक के बच्चों की तरह रो रहा है, और कहता है कि मौला क्या मेरी खता माफ़ हो जाएगी, बख्श दी जाएगी, इन बच्चों की ये प्यास की सदाओं का जिम्मेदार मैं हूँ, काश मैंने आपका रास्ता ना रोका होता, काश मैंने आले रसूल का रास्ता ना रोका होता, मौला क्या मेरी खता बख्श दी जाएगी, आप मुझे माफ़ कर देंगे, मेरा अल्लाह मुझे माफ़ कर देगा। हुसैन ने सर उठाया और करीम इब्ने करीम हुसैन, फातिमा का लाल हुसैन, सर को सीने से लगाया, बोसे देखे पेशानी के जनाब हुर से, कहता है फ़ज़हरा कलाल हुर से कहता है कि हुर जा, मैंने भी माफ़ किया, मेरे अल्लाह ने भी माफ़ किया। हुसैन जानता है ना कि हुर के दिल में क्या है, मालूम है ना हुसैन को कि इसके दिल में क्या है, मैंने भी माफ़ किया, मेरे अल्लाह ने भी माफ़ किया, बस आज़ादारों। जंग का आगाज़ हुआ, एक वक्त आया जब पहले हुर का भाई गया होगा, और लोग थे उनका भी जिक्र, गए साथी, गए सब गए, और बाज़ रिवायतों में कि हुर का बेटा भी था, हुर का, ये मैं बाज की कैद इसलिए लगा रहा हूँ कि बाज में नहीं है जिक्र उसका, नहीं है, लेकिन चलिए हम तो तसामुह के बाब में मसाए पढ़ रहे हैं कि अगर बेटा है तो क्या हुआ था। जब बेटा जख्मों से चूर होकर गिरा था ना, उसने आवाज़ दी थी, बाबा मेरी मदद को आ। तो देखिए हुर बहुत बहादुर, सही, सब कुछ सही, लेकिन जब जवान बेटा पुकारता है ना, वो भी जख्मों से चूर, तो बाप जानता है कि उसके दिल पर क्या गुजर। बस हुर ने जैसे ही बेटे की आवाज़ सुनी, दौड़ा, मेरे लाल मैं आ रहा हूँ, मैं आ रहा हूँ। हुसैन ने जो ही देखी हुर की ये कैफियत, चिल्ला कर कहा अब्बास अली अकबर दौड़ो, थामो हुर को, जाने ना पाए हुर मैदान। जवान बेटे का लाशा है, हुर से देखा ना जाएगा, ये तो हुसैन जानते ना कि जवान के लाशे पे बाप की क्या हालत होती है। जिंदगी रही इंशाल्लाह पढ़ेंगे जनाब अली अकबर की शहादत, जिंदगी ने मोहलत दी, तो आइए बस थाम लिया, हुर को जाने नहीं दिया मैदान में, हुसैन खुद गए, लाशा उठा कर लाए, हुर गया मैदान में, दादे शजात दी और जख्मों से चूर होकर गिरा, आवाज़ दी, मौला मैंने अपनी जान आप पर निछावर कर दी। हुसैन गए मैदान, زخمی ہر کو لے کر آئے، ابھی کچھ رمک جہاں باقی ہے، سر زانو پہ رکھا، ہر نے آنکھیں کھولی، کہتا ہے مولا میری خطا تو معاف کر دی گئی، میں بخش تو دیا گیا. حسین کی آنکھوں سے آنسو جاری ہو گئے. فرماتے ہیں ہور تیری ماں نے تیرا نام صحیح رکھا، ہور تو دنیا میں بھی آزاد ہے، تو آخرت میں بھی آزاد. خون نہیں رکتا تھا ہر کے سر کا. حسین نے اپنی قبا کے جیب سے رومال نکالا اور اس زخم پر باندھ دیا، روک دیا پیشانی کے خون کو جو بہہ رہا تھا مسلسل. اور بہت سارے مقاتل لکھنے والوں نے یہ لکھا ہے کہ یہ رومال فاطمہ کے ہاتھ کا بنایا ہوا. واللہ اعلم بالصواب. بس یہ رومال باندھا، رک گیا اور سکون سے ہر سو گیا. اب یہ واقعہ تاریخ میں ہے جو آپ کے سامنے پڑھ رہا ہوں کہ شاہ اسماعیل صفوی جب عتبات عالیہ کی زیارت سے واپس ہو رہا تھا تو اسے یہ گمان تھا کہ ہر کی توبہ قبول نہیں ہوئی، کیونکہ ہر نے تو راستہ روکا تھا. تو اس نے کہا کہ میں اگر اس کی توبہ قبول ہوئی تو اس کا لاشا صحیح و سالم ہوگا. یہ تاریخ کا واقعہ بتا رہا ہوں آپ کے سامنے. اس نے جو قبر کھولی تو چلا کے پیچھے ہٹا، توبہ تلا شروع کر دی. کیوں؟ دیکھا کہ بالکل تازہ تر و تازہ لاشا. پھر سے یاد آیا کہ حسین نے ایک رومال پیشانی پہ باندھا تھا، تبرک کے طور پہ میں یہ رومال اپنے ساتھ کیوں نہ لے جاؤں. اس کی اتنی ہمت ہوئی کہ یہ قبر میں اترا، اس نے جو ہی یہ رومال کھولا خون کا فوارہ پھر جاری ہو گیا. ڈر گیا، باندھ دیا واپس رومال. دوسری بار کوشش کی، تیسری بار کوشش کی، ہر بار جب ہوا تو ہر سمجھ گیا کہ ہر کو یہ گوارا نہیں کہ یہ رومال کھول لیا جائے. ہاں عزیزو، پس چشم تصور سے میں تو یہی دیکھ رہا ہوں کہ ہر یہی کہتا ہوگا چھوڑ دے اس رومال کو، میری پیشانی میں بندہ رہنے دے، ارے یہی تو زہرا کے لال سے میں نے لیا ہے. اگر قیامت کے دن زہرا حسین کی ماں نے بھی گمان ظاہر کیا، اگر گلہ کیا مجھ سے، تو یہ رومال کھول کر دکھا دوں گا کہ دختر رسول آپ کے بیٹے نے مجھے معاف کر دیا تھا. اللہ لعنت اللہ علی القوم الظالمین.